नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अनसनको 16 दिन पुग्दा डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर, माग पूरा गर्न सरकार उदासीन रहेको केसीका समर्थकको भनाई।
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपाको निर्णय।
खाड़ी देशमा नेपाली मानव तस्करी भइरहेको बारे संसदीय समितिमा छलफल शुरू, द्विपक्षीय श्रम सम्झौता नगरी घरेलु कामदार नपठाउन सुझाव।
दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने, सत्तारूढ दलकै सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने सम्भावना।
र युएफए सुपर कपको उपाधिका लागि आज राति म्यान्चेस्टर युनाइटेड र रियल माड्रिड खेल्दै।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एयर्स,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। 16 दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएको डाक्टरहरूले जनाएका छन्। डाक्टर केसीको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर भइसकेको उपचारमा संलग्न डाक्टर सन्तोष छेत्रीले उज्यालोलाई जानकारी दिनुभयो। डाक्टर केसीको छातीमा समस्या देखिएको, मुटुको चाल अस्वाभाविक रूपमा घटबड हुने गरेको र शरीरमा नुन तथा चिनीको मात्रा पनि निकै कम भएकाले जुनसुकै बेला जे पनि हुन सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो। सुई लगाएको ठाउँमा पनि संक्रमण हुन थालेको र श्वास फेर्न पनि निकै गाह्रो भइरहेको डाक्टरहरूले बताएका छन्। माथिमा प्रतिवेदनमा भएका कुरा समेटेर चिकित्सा शिक्षा ऐन ल्याउनु पर्ने मुख्य माग राखेर 16 दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज हुने भनिएको वार्ता पनि हुन सकेन। सरकारी टोलीले वार्ताका लागि कुनै चासो नदिएकाले वार्ता हुन नसकेको डाक्टर केसीका वार्ता टोलीका सदस्य डाक्टर सुमन आचार्यले उज्यालोलाई जानकारी दिनुभयो। यसै विषयमा साथी अर्जुन पोखरेलले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई डाक्टर केसीका माग पूरा गर्न तपाईहरूले किन यति धेरै आलटाल गर्नु भएको भनेर सोध्नु भएको छ।
आलटाल त भइराखेको छैन, म चाहिँ स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आउनु अगाडि नै उहाँ अनसनमा बसिसक्नु भएको थियो। अब विशेष गरेर स्वास्थ्य शिक्षा, चिकित्सा शिक्षासँग सम्बन्धित भावनात्मक मेरो पनि मागसँग समर्थन छ। यस कारणले कि शिक्षा मन्त्री हुँदाखेरि माथेमा आयोगको प्रतिवेदनको मूल स्पिरिट अनुरूप नै त्यो विधेयक तयार गरेका थियौँ। मन्त्री परिषदबाट सामाजिक समितिमा लैजाने बेलामा चाहिँ हामीले राजीनामा दियौँ, अनि त्यसपछि अग्नि खरेलजीले त्यसलाई पार्लियामेन्ट पुर्याउनु भयो संसदमा, संसदमा धनीराम पौडेलजीले चाहिँ जवाफ दिनुभयो र अब अहिले अन्तिम रूप दिने बेलामा प्रधानमन्त्री शिक्षा मन्त्री गोपाल मानजी हुनुहुन्छ। मेरो पनि यो विधेयक सकारात्मक ढङ्गले टुङ्ग्याउनुपर्छ भन्ने कुरा शिक्षा मन्त्रालयसँग सम्बन्धित भए पनि स्वास्थ्य मन्त्रीको हैसियतले म त्यसको पक्षमा छु।
15 दिन बितिसक्यो, एउटा व्यक्ति पटक पटक 11 अनसनमा आइसक्यो, 15 दिनसम्म पनि अलिअलि वार्ता भए जस्तो हुने तर निष्कर्षमा नपुग्ने, मागमा चाहिँ ठ्याक्कै सहमति नै नहुने भनेपछि त्यसलाई आलटाल त भन्नु पर्यो होइन?
वार्ता टोली बनेको छ, वार्ता टोलीले छलफलहरू गरेको छ। अब विषयवस्तुको दृष्टिकोणले संसदको महिला बाल बालिका ज्येष्ठ नागरिक समाज कल्याण समितिमा ती विधेयकमाथि ती संशोधनहरू परेका थिए, त्यो समितिमा गएको छ, कार्यदलको बिचमा चाहिँ निकै महत्त्वपूर्ण छलफल भएका छन्, चाँडै त्यसलाई टुङ्ग्याउने प्रक्रियामा गएको छ, संसद पनि यसलाई टुङ्ग्याउने प्रक्रियामा भएको बेलामा यो सबै पक्षलाई हेरेर उहाँले अनसनलाई फिर्ता लिइदिएर सहयोग गरिदिनुपर्छ भन्ने हाम्रो आग्रह पनि रह्यो। विधेयक पास गरेर मात्रै भएन, कार्यान्वयनको प्रक्रियामा लिएर जानु पर्यो भन्ने दिशामा नै हामी लागिराखेका
छौँ।
तपाईँ मार्फत पनि म यो कुरा राख्न चाहन्छु, यो प्रक्रिया यसलाई सकारात्मक ढङ्गले टुङ्ग्याउनको लागि पार्लियामेन्ट पनि लागिराखेको छ, सरकार पनि लागिराखेको छ,
तर शीर्ष नेतृत्व नै अब तात्तिनुपर्ने देखियो होइन? अब ठुलै माथिबाट नै दबाव आएको देखिन्छ, अब सांसदहरूका मेडिकल कलेज, सांसदका आफन्तहरूका राजनीतिक दलहरूका मेडिकल कलेजसँगै टुङ्गिने विषय भएको हुनाले यो चाहिँ तल्लो लेभलको वार्ता या सहमतिमा नटुङ्गिने रहेछ, माथिल्लो लेभलकै सहमति चाहिने रहेछ, त्यसको लागि अब तपाईँले भूमिका खेलिदिनुपर्छ भन्ने आवाजहरू छ नि?
म त लागिराखेको छु, राजनीति व्यापारलाई सँगसँगै जोड्नेहरूले कतिपय ठाउँहरूमा त्यस्ता जटिलताहरू नआएका चाहिँ होइनन्, तर यतिखेर चिकित्सा शिक्षा या स्वास्थ्य शिक्षामा देखा परेका एकदमै धेरै चाहिँ जो फोहोरहरू छन्, विकृति विसङ्गतिको जो चाहिँ एकदमै ठुलो चाहिँ जाम भएर बसेको अवस्था छ, तिनीहरूलाई अन्त गर्न यो खालको मुद्दालाई सम्बोधन गर्नुपर्छ र ऐन बनाउनै पर्छ भन्नेमा चाहिँ नेतृत्वको बिचमा चाहिँ एउटा साझा सहमति भएको छ प्रधानमन्त्रीले बोलाएकोमा पनि।
तर सबै लाग्ने कुरा भयो, हामी सबै डाक्टर गोविन्द केसीका मागमा समर्थन गर्छौँ, माथेमा आयोगले दिएको प्रतिवेदनलाई पनि समर्थन गर्छौँ भन्ने भयो, तर इनिसिएसन लिएर चाहिँ अगाडि जाने कोही पनि भएन, मुख्य समस्या त यही नै देखियो होइन?
विगतमा राज्यले कतिपय सम्झौता गर्न र लागू नगर्ने हाम्रो चरित्र छ, यो विषय मैले मन्त्री परिषदमा उठाएको छु, यसपटक त्यस्तो नगरौँ, यो मुद्दालाई अन्तिम टुङ्गो लगाउने गरी जाउँ।
स्वास्थ्य अवस्था उहाँको एकदमै खस्किँदो छ, तपाईँले भने जस्तो काम पनि छिटो छिटो भइरहेको छ भन्नुहुन्छ, अब हुन त संसदका आफ्नै प्रक्रियाहरू छन्, हामीले आजको भोलि नै चाहेर पनि हुन्न, र डाक्टर गोविन्द केसीको अनसन कहिलेसम्म तोडिन सक्छ र यो प्रक्रिया सुरु गऱ्यौँ भनेर उहाँलाई कहिलेसम्म मनाउन सकिएला?
उसको मूल मर्म नै चाहिँ नरहने गरी पास गरियो भने त्यसले केही पनि अर्थ राख्दैन होइन अर्जुनजी? त्यसैले मुख्य कुराको नजिक चाहिँ पुगेको कुरा कार्यदलमा भएर काम गर्नुभएका साथीहरूसँग छलफल गर्दा पनि त्यो कुराहरू पाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। राप्रपाको केन्द्रीय समितिको बैठकले सरकारले राप्रपा विभाजन गर्न भूमिका खेलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो। यस्तै सरकारले मधेसका माग सम्बोधन गर्न उदासीन भएको, राष्ट्रिय एकता दिवस मनाउन गरेको प्रस्ताव उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको लगायत आरोप लगाएको छ। बैठकले पशुपति शमशेर राणा पक्षधरसँग राप्रपाको केन्द्रीय समितिको 40% केन्द्रीय सदस्य समर्थन नरहेको दावी पनि गरेको छ। राणा पक्षले 64 केन्द्रीय सदस्यको हस्ताक्षर रहेको दावी सहित निर्वाचन आयोगमा निवेदन दिएकोमा केहीको हस्ताक्षर कृत्य गरिएको र उल्लेख भएका मध्ये केही केन्द्रीय सदस्य नै नरहेको दावी पनि राप्रपाले गरेको छ।
राष्ट्रिय जनता पार्टी राजपाले आफूले उठाएका माग पूरा नभएसम्म चुनावमा नजाने भएको छ। काठमाडौँमा आज सकिएको केन्द्रीय समितिको बैठकले पार्टीले उठाएका संविधान संशोधन, स्थानीय तहको संख्या थप लगायत माग सरकारले पूरा नगरेसम्म तेस्रो चरणको स्थानीय चुनावमा पनि भाग नलिने निर्णय गरेको नेता मनिष सुमनले जानकारी दिनुभयो। बैठकमा केही नेताहरूले चुनावलाई उपयोग गर्दै सरकारसँगका माग यथावत राख्नुपर्ने माग गरे पनि बैठकमा माग पूरा नहुन्जेल चुनावमा जानु नहुने अध्यक्ष मण्डलका सबै नेता एकमत रहेको नेता सुमनले जानकारी दिनुभयो। 3 दिनसम्म चलेको बैठकमा 30 समूह बनाएर विभिन्न विषयमा छलफल भएको थियो। बैठकले राष्ट्रिय अध्यक्ष महन्त ठाकुरले पेश गरेको प्रस्ताव परिमार्जन सहित पारित गर्नुका साथै पार्टीको विधान घोषणा पत्र लगायतबारे उठेका कुरा समावेश गर्न समिति बनाउने निर्णय पनि भएको नेता सुमनले जानकारी दिनुभयो।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाड़ी देशमा नेपाली कामदारको तस्करी व्यापक भएको जनाएको छ। उपसमितिले गएको चैतमा विभिन्न खाड़ी देशमा नेपाली घरेलु कामदारले भोग्नु परेका समस्याका बारेमा स्थलगत अध्ययन तथा अनुगमनको आधारमा तयार पारेको प्रतिवेदन आज समितिमा प्रस्तुत गरेको हो। प्रतिवेदन प्रस्तुत गर्दै टोलीका सदस्य विनोद श्रेष्ठले वैदेशिक रोजगार व्यवसाय कम्पनीले एकजना घरेलु कामदार खाड़ी पुर्याउँदा कम्तीमा 4 लाख रूपियाँसम्म कमाउने गरेको जानकारी दिनुभयो। प्रतिवेदनले दोहोरो श्रम सम्झौता नहुनु, खाड़ी देशमा प्रचलित काफला प्रणाली, नाममात्रको अभिमुखीकरण तालिम, अपर्याप्त तथा अनुपयुक्त बसोबास, घरेलु कामदारको दयनीय अवस्था, नेपाली दूतावास तथा नियोगको कमजोर उपस्थिति मुख्य समस्या रहेको जनाएको छ। यस्तै श्रम तथा रोजगार मन्त्रालयको न्यून लागतमा कामदार पठाउने निर्णय पूर्णत असफल भएको ठहर गरिएको छ। नेपाली घरेलु कामदारको तस्करी व्यापक रूपमा पाइएको भन्दै खाड़ी देशसित द्विपक्षीय श्रम सम्झौता नगरी घरेलु कामदार नपठाउन सरकारलाई सुझाव दिएको छ। साथै नेपालका म्यान पावर कम्पनीलाई जिम्मेवार, अनुशासित, सक्षम र व्यावसायिक नबनाएसम्म वैदेशिक रोजगारीमा देखिएका आधा भन्दा बढ़ी समस्या समाधान गर्न नसकिने प्रतिवेदनको ठहर छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेको छ। पार्टी कार्यालय सानेपामा बिहानदेखि बसिरहेको बैठकमा आउँदो असोज 2 गते प्रदेश नम्बर 2 हुने स्थानीय चुनावका बारेमा पार्टीको रणनीतिका बारेमा छलफल भइरहेको नेताहरूले बताएका छन्। बैठकमा चुनावमा कसलाई उम्मेद्वार बनाउने र अरू दलसँग गरिने तालमेल, केन्द्रीय प्रतिनिधि परिचालन लगायत विषयमा पनि छलफल भइरहेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावले माओवादीबाट छुट्टा छुट्टै घटक बनेका दलहरूलाई एउटै पार्टी बन भन्ने सन्देश दिएको बताउनु भएको छ। ललितपुरमा भएको कार्यक्रममा उहाँले चुनाव लड़ेका नयाँ शक्ति, मोहन वैद्य र विप्लव नेतृत्वका माओवादी दलहरूलाई माओवादी केन्द्रसँग एक हुन सन्देश दिएको दावी गर्नुभयो। अर्को प्रसंगमा उहाँले अहिलेको चुनाव खर्चिलो भएकाले यसलाई फेर्नुपर्ने बताउनुभयो। एउटा स्थानीय तहमा चुनाव जित्न 4-5 करोड़सम्म खर्च भएको जानकारी पाएको भन्दै प्रचण्डले यो धनीले मात्र जित्ने चुनावलाई अब फेर्नुपर्नेमा जोड़ दिनुभयो। पार्टीहरू बीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र यो आर्थिक अराजकता र विकृतिलाई रोक्न सक्ने प्रचण्डको दावी थियो। यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिसँग नयाँ छलफलको प्रक्रिया शुरू भएको बताउनु भएको छ। नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईको स्वास्थ्य अवस्था बुझ्न भक्तपुरको नागरिक अस्पताल पुगेका प्रचण्डले भट्टराईसँगको भेटपछि नयाँ छलफलको शुरू हुने बताउनु भएको हो। मूत्रथैलीको शल्यक्रियापछि डाक्टर भट्टराई केही दिनदेखि अस्पतालमा आराम गरिरहनु भएको छ।
सी धाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अनसनको 16 दिन पुग्दा डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपाको निर्णय लगायतका खबर प्रस्तुत
गर्यौं। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा आजदेखि सांस्कृतिक पर्व गाई जात्रा शुरू भएको छ। गाई जात्रामा हास्य व्यङ्ग्य कलाकारहरूले राजनीतिक तथा सामाजिक क्षेत्रका विकृति विसंगतिको व्यङ्ग्य समेत गर्ने गरेका छन्। गाई जात्रा हास्य व्यङ्ग्य गर्ने अवसरसँगै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पर्व समेत हो। विष्णु विश्वकर्माको रिपोर्ट।
तत्कालीन राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीलाई सम्झाउन ललितपुरको पाटन मंगल बजारमा दिवंगत भएका आफन्तलाई गाईसहित बोलाएर यसरी नै भजन कीर्तन गर्न लगाएका थिए भन्ने भनाइ छ। दिवंगत आफन्तको शोकमा रहेका अरू मानिसलाई दरबारमा बोलाएर गाई र श्रीकृष्णको रूपसहित भजन कीर्तन गर्न लगाउँदा रानी खुशी भएपछि राजा मल्लले वर्षेनी गाई जात्रा मनाउने परम्परा बसालेका पाटन बजारका स्थानीय राजन श्रेष्ठ बताउनुहुन्छ।
श्रीमती विद्याखेरि अनि त्यसलाई धेरै दुःख भयो होइन, दुःख भन्दाखेरि के भने तिम्रो मात्र चाहिँ मतलब मरेको होइन, उसको छोरा या कोही मर्यो होइन, तिम्रो मात्र मरेको होइन, हेर जनताहरूको पनि कति मरेछ ल हेर्नु भनेर यो गाई जात्रा यो गरेको क्या। यो सबै जो जो यो ललितपुरभरिमा जो ढिगमुट छ उनीहरूको सम्झनामा यो प्रोसेसन गर्छ। यो खालि यो एरिया मात्रै, यो सहर एरिया मात्रै।
सकेसम्म गाई नभए ससाना बालबालिकालाई राधा र कृष्णको रूप बनाएर भजन कीर्तन सहित बजार परिक्रमा गराउँदा दिवंगत आत्माले शान्ति पाउने विश्वास छ। काठमाडौँ, ललितपुर र भक्तपुरमा आज दिनभर बाजा गाजा र झाँकीसहित गाई जात्रा र्याली निकालियो। सकेसम्म गाई नभए ससाना बालबालिकालाई राधा र कृष्णको रूप बनाएर भजन कीर्तन सहित बजार परिक्रमा गराउँदा दिवंगत आत्माले शान्ति पाउने विश्वास छ। तर पहिलेको तुलनामा सबै दिवंगत भएका आफन्तले गाई नल्याउने र जात्रा पनि नमनाउने भएकाले यसको रौनक भने घट्दै गएको छ। जात्रा मनाउनका लागि दिवंगत भएका आफन्तले भन्दा छिमेकीले मात्रै चासो राख्ने र जात्रामा ल्याइने गाई व्यवस्थापन गर्न समस्या हुँदा विकृति बढेकाले वर्षेनी गाई जात्रा हेर्ने दर्शक घट्दै गएको ललितपुरका राकेश श्रेष्ठको भनाइ छ।
अहिले घट्दो छ, विकृतिहरू धेरै छन्। जस्तै गाई बनेर आएकाहरू उनीहरूको लागि राम्रो व्यवस्था छैन क्या। अहिले पहिला जस्तो अब घर घरबाटै पानीहरू ल्याउने खुवाउने यताउता गरिन्थ्यो नि, अहिले त्यस्तो साह्रो छैन। र बच्चाहरू यो मरेको परिवारको बाहेक अरूको बच्चाहरू धेरै आउँछन्।
पछिल्लो समय मौलिक परम्परा भन्दा गाई जात्राका दिन हास्य कलाकारले विभिन्न नेता र व्यक्तिको नक्कल गरेर हँसाउने कार्यक्रममा दर्शकको आकर्षण बढ्न थालेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। ओखलढुङ्गाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ। ओखलढुङ्गाको एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र र 54 स्वास्थ्य चौकीमा अहिले निशुल्क वितरण गरिने धेरैजसो औषधि नभएको स्वास्थ्य कर्मीले बताएका छन्। औषधि नभएपछि बिरामीलाई रित्तो हात फर्काउनु परेको छ। जिल्ला स्वास्थ्य कार्यालयले अनुदानको औषधि यसपटक नआएको र चालू आर्थिक वर्षका लागि खरिद गरिने औषधिको रकम स्थानीय तहमै पठाइएको जनाएको छ। यस्तै जाजरकोट जिल्ला अस्पतालमा क्षयरोग र रेबिज विरूद्धको भ्याक्सिनको अभाव भएको छ। जिल्ला अस्पतालका क्षयरोग सम्बन्धी फोकल पर्सन जिल्ला बाहिर जाँदा औषधि अभाव भएको हो। औषधि नहुँदा जाजरकोटका बिरामी अरू जिल्लाका अस्पताल जानुपर्ने बाध्यता छ। यसैबीच अस्पताल प्रशासनले मिति सकिन लागेको औषधि खरिद गरेकाले अभाव भएको श्रोतले जनाएको छ। श्रोतका अनुसार ठेकेदारसँगको मिलेमतोमा अस्पतालले म्याद नागेका र 1-2 महिना मात्र म्याद भएका औषधि खरिद गरेको थियो। त्यस्तो औषधि अस्पतालले कसैलाई जानकारी नगराई रातको समय जलाएको छ।
ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आउँदो हिउँदमा देशैभरि लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। ललितपुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शाहीले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको काममा कतैबाट पनि अवरोध नभए आउँदो हिउँदसम्ममा देशैभरि लोडसेडिङ हुन नदिने गरी कार्ययोजना बनाएर लागू गर्ने बताउनुभयो। लोडसेडिङ हुन नदिनु आफ्नो अहिलेको सबैभन्दा ठूलो चुनौती रहेकाले मन्त्रालय र प्राधिकरणको काममा सरोकारवाला मन्त्रालय, निकाय, विद्युत उपभोक्ता र आम नागरिकको पनि सहयोग आवश्यक पर्ने मन्त्री शाहीको भनाई थियो। जलविद्युत नेपालको विकासको सबैभन्दा बलियो स्रोत हुँदाहुँदै पनि अहिलेसम्म यसको उपयोग गर्न नसकिएकाले अब वैदेशिक लगानीमा जोड़ दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले देशभित्रकै लगानीबाट जलविद्युत आयोजना बनाउने कुरा सुन्दा राम्रो लागे पनि ठूला आयोजना निर्माण गर्नका लागि आवश्यक पर्ने लगानी जुटाउन नसकिने भएकाले साना सस्ता र सजिला आयोजना नेपालको लगानीमा र ठूला र महँगा आयोजना विदेशी लगानीमा बनाउने मोडललाई आफूले जोड़ दिने जानकारी पनि दिनुभयो। बूढ़ी गण्डकी आयोजनाका बारेमा आफूले विस्तृत अध्ययन गर्न नपाएको र अध्ययन गर्दा त्यसले नेपाललाई घाटा पुर्याउने देखिए आयोजना सम्झौता रद्द गर्ने प्रतिबद्धता पनि ऊर्जा मन्त्री शाहीले जनाउनुभयो।
सिंचाई मन्त्री संजय कुमार गौतमले राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई एउटै नीति बनाएर अघि बढ़ाउने बताउनु भएको छ। विभिन्न सिंचाई आयोजनाको अवलोकनका लागि बर्दिया पुगेका मन्त्री गौतमले भेरी बबाई डाइभर्सन सिंचाई योजना सही आयोजना सहित पश्चिम नेपालमा रहेका मुख्य चारवटा राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई एउटै नीति बनाएर एकीकृत निकासको अवधारणामा ल्याई अघि बढ़ने बताउनुभयो। मन्त्री गौतमले बर्दियाका विभिन्न ठाउँमा रहेका नदी कटानका समस्यालाई समाधान गर्न आफूले जोड़ दिने समेत बताउनुभयो।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गतका आठवटा वितरण केन्द्रबाट 17,19,22,054 युनिट बिजुली खेर गएको छ। आर्थिक वर्ष 2073-74 ती वितरण केन्द्रलाई 1,11,72,03,096 युनिट विद्युत उपलब्ध गराएको थियो। चुहावट नियन्त्रणको प्रयास भइरहे पनि चुहावट धेरै भइरहेकाले छ महिनाभित्र परिणाम देखिने गरी चुहावट नियन्त्रण गर्न निर्देशन दिएको र चुहावट नियन्त्रण नभए सम्बन्धित वितरण केन्द्र र क्षेत्रीय प्रमुखलाई कार्यवाही गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गौर सिमरा बीरगंज खलैया र टाँडी वितरण केन्द्रमा बढ़ी चुहावट हुने गरेको छ।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इंजीनियरिंग सातो बाटो तालचीखेल ललितपुर
17 वर्षदेखि इंजीनियरिंग शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इंजीनियरिंग
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इंजीनियरिंग कम्प्युटर इंजीनियरिंग इलेक्ट्रिकल इंजीनियरिंग तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इंजीनियरिंग
थप जानकारीका लागि नेशनल कलेज अफ इंजीनियरिंग सातो बाटो तालचीखेल ललितपुर
फोन 01-5151-387
वेबसाइट www.nce.edu
NCE, quality for excellence.
आत्मकथा चर्चित मान्छेका मात्रै हुँदैनन्।
जीवनमा ड्राइभर बन्ने लक्ष्य लिएर सात कक्षा पढ्दा पढ्दै छोडेका केशव बहादुर कार्की अहिले च्याउ खेतीबाट महिनाको 3,00,000 रुपियाँ कमाउने भएका छन्।
भन्छन् गरे नेपालमै प्रशस्त छ, विदेश जानु पर्दैन।
कसरी सफल भए त उनी थाहा पाउनका लागि पढौ
अलग बाटो।
अलग बाटो
बुलबुल पब्लिकेशनले बजारमा ल्याएको केशव बहादुर कार्कीको पुस्तक
अलग बाटो।
अलग बाटो
राजधानीका धेरै जसो पुस्तक पसल सँगै देशका प्रमुख शहरहरूमा पाइन्छ।
थप जानकारीका लागि 44,25,765 फोन गर्नुहोस्
अथवा वेबसाइट bulbulpublication.com हेर्नुहोस्।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42,38,545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जनकपुर उपमहानगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेका छन्। उपमहानगरपालिकाका कार्यकारी अधिकृत एवं कार्यालय प्रमुख अर्जुन प्रसाद सुवेदीलाई हातपात गर्नेलाई कार्यवाही नगरेको भन्दै उनीहरूले काम ठप्प पारेका हुन्। गएको साउन 17 गते एसियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाको निरीक्षण गर्न पुगेका शहरी विकास मन्त्री प्रभु शाहका अगाडि उहाँमाथि हातपात भएको थियो।
पेट्रोलियम व्यवसायीले आफ्ना माग पूरा नभए साउन 31 गतेदेखि देशभरका पेट्रोल पम्प बन्द गर्ने चेतावनी दिएका छन्। गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएशनले आज पोखरामा पत्रकार सम्मेलन गरेर तापक्रमका कारण हुने घाटाको समायोजन नगरिए साउन 31 गतेदेखि पम्प बन्द गर्ने चेतावनी दिएको हो। भारतबाट पोखरासम्म पेट्रोलियम पदार्थ ल्याउँदा प्रति 4,000 लिटरमा 90 लिटरसम्म कम हुने गरेको व्यवसायीको दावी छ। उनीहरूले युरो 4 मापदण्डको पेट्रोलियममा अझ धेरै नोक्सानी हुने भएकाले नेपाल आयल निगमले यो घाटाको क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।
विभिन्न जातीय समूहले आदिवासी जनजातिको मान्यता नदिएको भन्दै गुनासो गरेका छन्। 43 जातीय समूहले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर आदिवासी जनजातिको मान्यता दिन सरकारवाला निकायहरू आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति संचालक परिषद लगायतले ठोस निर्णय नगरेको गुनासो गरेका हुन्।
झण्डै 9 वर्षदेखि बन्द रहेको बझाङको एकमात्र देवल विमानस्थल फेरि सञ्चालन गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। स्थानीय बासिन्दाले पर्यटन मन्त्री जितेन्द्र देवलाई विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याउन लिखित माग गरेका सुदूरपश्चिम समृद्धि मार्ग चैनपुर ताक्लाकोट सड़क खण्ड दबाव समूहका संयोजक किशोर खड्काले जानकारी दिनुभयो।
म्याग्दीमा एक वर्षमा राहदानी दस्तुरबाट झण्डै 1.5 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2073-74 म्याग्दीमा संकलन भएको 1,46,80,700 रूपियाँ राजस्व मध्ये राहदानी दस्तुर बापतको 1,43,47,500 रूपियाँ रहेको जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो।
तेह्रथुमको बसन्तपुर बजारमा सड़क बत्ती जडान गरिएको छ। नयाँ शहरी विकास आयोजनाको 19,50,000 रूपियाँ लागतमा बजार क्षेत्रमा 18 सड़क बत्ती जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गा सुवेदीले बताउनुभयो।
हरेक वर्ष जनै पूर्णिमाको अवसरमा रसुवाको गोसाईकुण्डमा लाग्ने मेला भर्न पुग्ने तीर्थयात्री यो वर्ष घटेका छन्। गएको वर्षको तुलनामा यो वर्ष झण्डै 1500 तीर्थयात्री घटेका हुन्। यो वर्ष जनै पूर्णिमा मेला भर्न झण्डै 6,000 भक्तजन पुगेको गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो।
भूकम्पमा भत्किएका स्कूल किन बनेनन् भन्ने शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा देवेन किशोर अन्जान सोध्नुहुन्छ, भूकम्प गएको यति लामो समयसम्म पनि सरकारले किन हेलचेक्राई गरेको? बालबालिकाले पढ्न पर्दैन?
खसी बोका झैं छानी छानी बिक्री हुन्छन् घरेलु कामदार शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर अहिले युएईमा रहेका सुनसरीका शालिगराम कार्की लेख्नुहुन्छ, सरकार यो कस्तो विडम्बना, परिवार पाल्न शारीरिक र मानसिक यातना भोग्दै यो नर्क जस्तो ठाउँमा बेचिनुपर्ने, गाउँका सिधा सादा चेलीलाई अनेकौं सपना देखाएर बेच्ने दलाललाई किन कारवाही हुँदैन?
काठमाडौँका मेयरले महँगो गाडी मगाएको सुनेर घनश्याम घिमिरेको टिप्पणी छ, गाडी त जतिसुकै महँगो चढ त्यो पदिए ओझले मूल्याङ्कन गर्ला, तर यही शहरको बाटोमा गाडी कुदाउँदै गर्दा पक्कै गिज्याउनेछ शहरले, अनि कति लाज लाग्ला त्यो त उसैको नैतिकतामै भर पर्छ।
ओखलढुङ्गाका स्वास्थ्य संस्थामा सिटामोल पनि अभाव भन्ने बारे खबर पढेर मधुसूदन अधिकारी कश्यप लेख्नुहुन्छ, हाम्रो देशमा अस्पताल र स्वास्थ्य चौकी राजधानीमा मात्र सीमित छन्। दुर्गम क्षेत्रमा नाम मात्रका अस्पताल र स्वास्थ्य चौकी छन् जहाँ सिटामोल र जीवनजल पनि उपलब्ध हुन सक्दैन।
अनि फेसबुकमा प्रकाश मेहताले लेख्नु भएको छ, डाक्टर केसीको अवस्था गम्भीर छ भनेर सुन्दा दुःख लाग्यो, उहाँका समस्या समाधान गर्ने कि ज्यानै जान दिने हो त सरकार?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जीता देवकोटा र सुजाता खत्री। अब विदेशका खबर। दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले संसदमा अविश्वासको प्रस्ताव सामना गर्नुहुने भएको छ। सांसदले गोप्य रूपमा अविश्वासको प्रस्तावमा मतदान गर्ने बीबीसीले जनाएको छ। गोप्य मतदान भए सत्तारूढ़ दलकै सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने सम्भावना रहेको दक्षिण अफ्रिकाका सरकारी अधिकारीले बताएका छन्। गएको मार्चमा अर्थमन्त्री प्रवीण गोर्धनलाई बर्खास्त गरेपछि जुमा आलोचित हुँदै आउनु भएको छ। जुमामाथि भ्रष्टाचारको थुप्रै आरोप लागेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। चितवनमा आउँदो भदौ 10 गतेदेखि 19 गतेसम्म राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ। नारायणगढ़ जेसिसको आयोजनामा पहिलो ई प्लानेट जेसिस कप आयोजना हुन लागेको हो। प्रतियोगितामा तीन विभागीय र क्षेत्रीय गरी 9 टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगिताको विजेताले 3,50,000 र उपविजेताले 1,75,000 रूपियाँ पाउनेछन्। यसैबीच नवप्रयास युथ क्लब ताप्लेजुङ पाथीभरा गोल्ड कप फुटबलको सेमी फाइनल पुगेको छ। आज मोरङको पथरी स्पोर्टिङ क्लबलाई 2-0 हराउँदै नवप्रयास युथ क्लब विजयी भएको हो। नवप्रयासका लागि रमेश लिम्बू र निराज गुरूङले गोल गरे।
र यूईएफए सुपर कपको उपाधिका लागि आज राति इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड र स्पेनिश क्लब रियल मड्रिड बीच खेल हुँदैछ। खेल मेसेडोनियाको फिलिप द्वितीय एरिनामा भरे राति 12:30 बजे शुरू हुनेछ। च्याम्पियन्स लीग विजेता रियल मड्रिड लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जित्ने लक्ष्यका साथ खेल्दैछ। यस्तै यूरोपा लीग विजेता म्यान्चेस्टर युनाइटेडले पछिल्लो पटक सन् 1991 सुपर कपको उपाधि जितेको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अनसनको 16 दिन पुग्दा डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर, मा कुरा गर्न सरकार उदासीन रहेको केसीका समर्थकको भनाई।
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपाको निर्णय।
खाड़ी देशमा नेपाली मानव तस्करी भइरहेको बारे संसदीय समितिमा छलफल शुरू, द्विपक्षीय श्रम सम्झौता नगरी घरेलु कामदार नपठाउन सुझाव।
दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने, सत्तारूढ़ दलकै सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने सम्भावना।
र यूईएफए सुपर कपको उपाधिका लागि आज राति म्यान्चेस्टर युनाइटेड र रियल मड्रिड खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।